لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارئ الخلائق أجمعين، مالك يوم الدين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين، خاتم النبيين، رحمة للعالمين، الذي دنا فتدلى فكان قاب قوسين أو أدنى، سيدنا ومولانا أبي القاسم محمد وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. لا سيما بقية الله العظم روحي وأرواح العالمين لتراب مقدمه الفداء واللعنة الدائمة الباقية الأبدية على أعدائهم ومنكري فضائلهم وغاصبي حقوقهم أجمعين من يوم ظلمهم وعداوتهم وغزبهم إلى قيام يوم الدين. أما بعد، قال الله فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. من المؤمنين رجال صدقوا ما عهد الله عليه فمنهم من قضى نحبه ومنهم من ينتظر وما بدلوا تبديلا. درود پڑھے ملک محمد. ایک بیدار و متحد صلوات پڑھے ملک محمد و آل محمد پر. مومنین اکرام و ارباب عزا، انتہائی صورت کے ساتھ ایام عزا و عشر اولا اپنے اوج کی جانب گامزن ہے. اس عشر مقدس کے لیے جس عنوان کو مقرر کیا تھا، وہ عنوان تھا کربلا اور امام زمان، اور اس موضوع کو بیان کرنے کے لیے جس آیت سے تمسک کیا وہ سورہ مبارکہ احزاب کی 23 آیت ہے، کہ جس میں اللہ ان مردان خدا کی تعریف کر رہا ہے کہ جن کا ہم و غم راہ دین میں ایثار و فداکاری ہے. پروردگار عالم ان آیات مجیدہ میں ارشاد فرما رہا ہے، من المؤمنین رجال صدقوا ما عاهد اللہ علیہ، مومنین میں سے کچھ مرد ایسے ہیں کہ انہوں نے جو وعدہ اللہ کی بارگاہ میں کیا تھا اس کو سچا کر دکھایا. یہاں دوسروں کے ایمان کا انکار نہیں ہو رہا ہے، مومنین کی صف سے ہی کچھ کو الگ کر کے توصیفی کلمات کے ساتھ ان کی فضیلت کو بیان کیا جا رہا ہے. مومنین تو بہت سارے ہوں گے، لیکن ان میں سے کچھ ایسے ہیں کہ جنہوں نے اپنے وعدے کو جو خدا سے کیا تھا سچا کر دکھایا. فَمِنْهُمْ مَنْ قَضَى نَحْبَهُ، ان میں سے کچھ تو اپنی نظر و منت و عہد کو پورا کر کے شہادت کے رتبے تک پہنچ گئے. وَمِنْهُمْ مَنْ يَنْتَظِر، ان میں سے کچھ باقی ہیں، حالت انتظار میں ہیں، انتظار کر رہے ہیں کہ اس درجے کو، اس رتبے کو درک کر لیں. وَمَا بَدَّلُوا تَبْدِيلَا، اور زمان و مکان ان پر اثر انداز نہیں ہوتے، لوگوں کے تانے ان پر اثر انداز نہیں ہوتے. یہ میرا اپنا مفہوم ہے، کوئی بھی چیز ان پر اثر نہیں کرتی اور ان کو تبدیل نہیں کرتی، یعنی اس راہ میں وہ اتنے کمیٹڈ ہیں کہ جو گزر گئے ان کا انجام دیکھ کر ان کے حوصلے بجائے پست ہونے کے ان کے حوصلے بلند ہوئے. مل کے صلوات پڑھے محمد و آل محمد پر. ایک جملے کے اوپر جو ہم بہت زیادہ انفیسائز کر رہے ہیں وہ یہ ہے کہ آپ اس طرف توجہ کریں کہ یہ کربلا فقط اور فقط قصہ ماضی نہیں، بلکہ اگر لفظوں کو بدل کر یہ کہوں کہ ائمہ معصومین نے کربلا کو محض قصہ نہیں بننے دیا، ائمہ معصومین علیہ السلام نے کربلا کو منشور حیات کے اندر تبدیل کر دیا. अगर कोई किस्सा हो, अगर कोई वाकया हो, उसका असर 14 सदियां उबूर करके इस अंदाज से नहीं आता। आइम्मा ने जो काम किया है वो काम ये है कि करबला को एक मकतब की शक्ल दे दी गई, हक और बातिल के दरमियान फुरकान करार दे दिया गया। बहुत सारी चीजें हैं ना फुरकान हक और बातिल के दरमियान, मसलन अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम का लकब जो फारूक आजम है वो यही है कि मौला अली अलैहिस्सलातु वस्सलाम हक और बातिल के दरमियान फर्क करने वाले हैं। यानी अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम की सीरत के जरिए आप हक और बातिल के अंदर बहुत अच्छी तरह से पहचान कर सकते हैं। कुरान फुरकान है, ज़ाते अमीरुल मोमिनीन फुरकान है, इसी तरीके से करबला को भी फुरकान करार दिया गया। कैसे करबला फुरकान है कि करबला की कसौटी पर अगर आपको खरे और खोटे को परखना हो कि कौन हुज्जत खुदा के साथ मुंसलिक है, कौन हुज्जत खुदा के लिए कुर्बानियां दे सकता है, कौन हुज्जत खुदा का वफादार होगा, तो करबला ने एक ऐसा मेयार दे दिया कि चाहे चिराग बुझे, चाहे जन्नत की जमानत मिल जाए, चाहे सवाब पर सवाब मिलता रहे, लेकिन मैं कम पर इक्तफा नहीं करूंगा, अपने जमाने के इमाम पर जब तक खुद को कुर्बान न कर लूं, जब तक अपनी औलाद को कुर्बान होते हुए न देख लूं, मुझे चैन नहीं पड़ेगा। इसीलिए हर नमाज के बाद कभी हबीब को याद करके, कभी जौन को याद करके, कभी जोहर को याद करके, कभी बुरैर को याद करके, या लैतनी कुंतु माहुम फाफूजा फौजन अजीमा का ऐलान करता हूं और यह हसरत अपने दिल में पाल रहा हूं कि ऐ काश मेरे सैयद और सरदार तशरीफ लाए, उनके रकाब में उनके जद के खून का इंतकाम लूं और कामयाब और कामरान हो जाऊं। मिलके सलावत पढ़े मोहम्मद व आले मोहम्मद, उनके रकाब में उनके हम रकाब। इमाम जमान अलैहिस्सलातु वस्सलाम के लिए मैं बार बार ये ताकीद कर रहा हूं, अगर क्यों मुंतजर है, पूरी दुनिया इंतजार कर रही है। वो जो कहते हैं है, वो जो कहते हैं कि पैदा होंगे, सब मुंतजर हैं। कल मुझे एक बुजुर्ग आलिमुद्दीन अल्लामा ताली जौहरी का जुमला याद आया था जो मैंने आपको कोट किया कि भाई सब मिलकर बना लो, ये इमाम मेहदी को तुम सब मिलकर क्यों नहीं बना सकते? तो जवाब है कि नहीं जनाब, उनको अल्लाह ही भेजेगा, बेहतरीन इस्तदलाल है, बेहतरीन इस्तदलाल है। खुदावंद मुतआला के दर्जात को बुलंद फरमाए, बेहतरीन इस्तदलाल है। जब आखिरी को तुम बनाने की हैसियत नहीं रखते हो तो पहले को तुमने कैसे बनाना अपने लिए जिम्मे ले लिया? है या नहीं है खूबसूरत आखिरी इस्तदलाल? भाई आप सब कायल है मेहदी अलैहिस्सलाम आएंगे, दुनिया को अदलो इंसाफ से पुर करेंगे, जुल्म और जोर से दुनिया भरी हुई होगी, तो आप जुल्म के बरात में, नफरत में, दूरी की वजह से इमाम मेहदी का इंतजार कर रहे हैं ना। तो आज पूरी उम्मत इजमा करे, लबनान से आए, अरबिस्तान से आए, ट्यूनिस से आए, लीबिया से आए, जहां जहां मुसलमान हैं सब जमा हो और किसी को एक को करार दे दें। आपका करार ना देना बता रहा है कि आपके हाथ की बात ही नहीं है। तो जब आखिरी नुमाइंदा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, उसको करार देना आपके हाथ में नहीं है, तो पहला नुमाइंदा वजीर जानशीन आपके हाथ में कैसे आ सकता है? मिलकर सलावत पढ़े मोहम्मद व आले मोहम्मद। बस इस विलायत की तरफ मैं और आप तवज्जो करें, ये विलायत मुझे और आपको इमाम जमान से जोड़े। और अब अल्हम्दुलिल्लाह बहुत खूबसूरत दौर है, बच्चे बच्चे को दुआए इमाम जमाना याद, हमारे जवान दुआए नुतबा के प्रोग्राम्स मैनेज करते हैं और उसको जो है कहते हैं तकवीत देते हैं, उसमें शिरकत करते हैं। इसी मस्जिद में कितनी मरतबा दुआए कुमैल के मरासिम अंजाम पाते हैं, ये सब हो रहे हैं ना। ये 30-40 साल पहले कहाँ थे? मौजूद थे ना, किताबों में मौजूद थी। मफातिल जिनान कोई आज की लिखी हुई किताब थोड़ी है, शेख अब्बास कुम्मी को 40 साल पुराने आलिम दीन थोड़ी है। मफातिल जिनान मौजूद, इकबाल मौजूद, दूसरी दुआओं की किताबें मौजूद, सब में दुआएं थी, मगर माशरे में कायम नहीं हो रही थी। तवज्जो कीजिएगा, माशरे में कायम नहीं थी। कायम कब हुई कि जब आप और मैं इस जानिब मुतवज्जे हुए, इल्लत आपके जहन में है, मुतवज्जे हुए, कायम हो गई। अब आपको समझ में आया कि होना और कायम होने में क्या फर्क है। अब आपको समझ में आया नमाज के पढ़ने में और नमाज के कायम करने में फर्क क्या है। अब आपको समझ में आया विलायत को बयान करने में और विलायत को कायम करने में फर्क क्या है। यानी विलायत अगर सिर्फ मिंबर से बयान हो, अगर सिर्फ किताब के अंदर लिखी जाए, अगर सिर्फ कसीदों के अंदर आ जाए, तो यह है विलायत का बयान और यह है वसीला को विलायत तक लाने का। ये सब कुछ हो, मैं विलायत के दायरे में शामिल ना हो पाऊं, मुझ पर वो विलायत असर ना करे, तो इसका मकसद है कि मुझ पर विलायत कायम नहीं हुई। मैं ये अकीदा तो रखूं कि मेरा मौला अगर सूरज को इशारा करे तो वो पलट जाए, अगर शान को इशारा करे तो दो टुकड़े हो जाए, अगर सितारे के लिए सोचे तो दहलीज पर आ जाए, अगर संग्रेजों से कहे तो कलाम करने लगे, ये सब बदल जाए मगर मुझसे कहता रहे मैं ना बदलूं, तो इसका मकसद है संग्रेजे पर विलायत कायम हो गई, मेरे इस वजूद पर अभी विलायत कायम होना बाकी है। काम जब बनेगा जब इस वजूद पर विलायत नाफिज होगी, काम जब बनेगा जब इस वजूद पर विलायत नाफिज होगी, है ना अकीदा आपका। मगर अहले बैत अतहर अलैहिस्सलाम अगर फकत इरादा कर ले, कहना तो दूर की बात है, वाकई आपने सुन रखा है ना दीवार सोने की हो जाए, मोमिन अगर यह कहे तो वह सोने की हो जाए। इमाम बाकिर अलैहिस्सलाम ने भी कहा था दीवार हरकत करने लगे, अभी ये कहा था दीवार ने हरकत करना शुरू कर दी। आगा ये जो कहा जा रहा है ना, ये भी इसलिए कि सामने वाले की अक्ल इतनी है, उनका फकत इरादा ऐसा है कि अगर तीन मर्तबा पूछे पढ़ा दूं जनाजा, पढ़ा दूं जनाजा, अभी इरादा नहीं किया है, मुतनब्बे किया जा रहा है, झंझोड़ा जा रहा है, विलायत को मजाक मत समझो, झंझोड़ा जा रहा है, पढ़ा दूं जनाजा, मोहब्बत करते हो ना इससे, पढ़ा दूं जनाजा, बाद में मत कहना लाए थे ना शरारत में जनाजा कि अली इब्ने अबी तालिब जो मिंबर पर बैठकर कह रहे हैं लव कुशबल किताब मजदत तो यकीना, कि अगर आसमान के पर्दों को चाक कर दिए जाए रत्ती बराबर अली के यकीन में इजाफा ना हो, उस मंजिल यकीन पर फायज है। एक मस्नूई जनाजा बनाकर ले आओ, लाकर रख दो इनके सामने, जनाजा पढ़ा देंगे, बाद में ठटोल करेंगे। तीन मरतबा पूछा वुरसा कहाँ है, कहाँ है वुरसा, कहा फला फला वारिस है, इजाजत ली, मुतमईन हो पढ़ा दूं। इधर तकबीरात मुकम्मल हुई, उधर जो इशारा था किया जा रहा था, अब वो उठने का नाम नहीं ले रहा, क्यों नहीं उठ रहा है, वलिए खुदा ने इधर इरादा किया उधर मुहक्कक हुआ। ये इरादा है वलिए खुदा आगा, इरादे वली खुदा है। करबला में अगर इमाम हुसैन इरादा करते ना, जन्नत की जरूरत नहीं थी, मलाइका की भी जरूरत, सिर्फ इरादा है हुसैन इब्ने अली, अगर इरादा कर लेते कि सब फिन्नार हो जाएं, अगर इरादा कर लेते तो अलकमा चलकर खेमों के दरवाजे तक आती, अगर इरादा कर लेते तो जमीन और आसमान एक हो जाता। इरादा है हुसैन इब्ने अली मामूली है, रहमत का पैकर बनकर आए हैं करबला में। अगर इमाम हुसैन अलैहिस्सलाम लिबासे जलाली में वारिद मैदान करबला होते ना, इमाम आईनाए तमाम नुमा है सिफात जमाल इलाहिया का, इमाम के जरिए में और आप समझ सकते हैं इल्म खुदा क्या है, इमाम के जरिए में और आप समझ सकते हैं खुदा की जूदो सखा क्या है। जो कल मैंने आपको संगे मील की मिसाल दी थी ना, इमाम के जरिए आप और मैं खुदा तक पहुंच सकते हैं, बाकी किसी रास्ते के जरिए आप खुदा तक नहीं पहुंच सकते। इमाम सिफात इलाही का मजहर है, सिफात जमाल, सिफात जलाल, आईना है तमाम नुमा। ये आईना है तमाम नुमा क्या मकसद, कोई वाकई आईना है, कोई मादी आईना है, यहां मादियात की बात नहीं हो रही है, यहां तो मानवियात की बात है। इमाम का दिल नूर खुदा से ऐसे सैकल है, ऐसे सैकल है, वो इल्म के लिए किसी मदरसे में नहीं जाता, उसके इल्म का मंबा खुदावंद मुताल की जात है, उसके जूद व सखा में किसी किस्म की कोई कमी नहीं है। बयान किया भी था आपके सामने, सुना भी है आपने कई दफा, कि जो हातिम के हवाले से किसी ने इमाम हसन से कहा कि 70 दरवाजों से देता है, कहा मेरा बाबा एक दरवाजे से इतना दे देता है कि बाकी दरवाजों पर जाना ना पड़े। अगर खुदा की जूद व सखा को समझना है तो इधर आइए, अगर खुदा की आपको बख्शिश को समझना है तो इनकी बारगाह में आना होगा। हुर आए फकत एक निदामत के आंसू देखकर, अगर आप यकीन करें आसान मरहला था, हुर को माफ कर देना, हुर को यहाँ कबूल कर लेना कितना संगीन मसला था। मतलब मैं बाज़ दफ़ा ये सोचता हूँ कि हमारे दोस्त बाज़ दफ़ा तकरीर कर रहे होते, वो बेचारे मुस्तज़फ़ अफराद, वो बेचारे मुस्तज़फ़ समझते हैं, चले आसान कर दूँ, वो अफराद जो कासिर हैं मसलन, जिन तक अभी विलायत अमीर मोमिनीन सही तरीके से पहुँची ही नहीं, उनको भी जहन्नुम के दरवाजे पर ले जाकर खड़ा कर दिया जाता है। आगा मेरी और आपकी जिम्मेदारी यह है कि लोगों को जन्नत की तरफ लेकर आए, ये तकफीरियों वाला अमल ना हो कि हर एक शख्स को अपने अलावा काफिर कह दिया जाए। मैं और आप मुबल्लिग हैं इस वर्ष के, चाहे आप सलाम पढ़ते हैं, चाहे आप नुहा पढ़ते हैं, चाहे आप सिर्फ फर्श अज़ा पर आते हैं, चाहे आप खिताबत करते हैं, चाहे आप मजालिस अज़ा को ऑर्गेनाइज करते हैं, अगर आप मुझे बताइए कि अभी मैं आपके सामने तकरीर कर रहा हूँ, ये 150 जितने भी अफराद यहाँ बैठे हुए हैं और इस कैमरे के ज़रिए जहाँ तक आवाज़ जा रही है, मैं ये आपसे पूछता हूँ, मैं क्या, मेरी बिसात क्या और मेरे अल्फाज क्या इस तकरीर के अंदर ज़्यादा वजन है, या उस जॉन की नस्ल से एक सियाफाम नाइजीरिया से उठा, उसने आने के बाद 1 करोड़ लोगों को अली इब्ने अबी तालिब की विलायत से रूहशनास कराया, उसने बताया कि दीन का सियासत से क्या रब्त है, कौन सी सियासत को किस तरीके से दीन के दायरे में लाकर बताओ ताकि लोग अली इब्ने अबी तालिब अलैहिस्सलाम की विलायत को कबूल करें। आप ये मुझे बताइए किस विलायत में ज्यादा असर होगा, मैं जो आरामदेह सवारी में आ रहा हूं, या वो जो अपने 4 बच्चों के जनाजे रख देता है कि पहले हुसैन का चेहलुम होगा बाद में बच्चों का जनाजा पढ़ा जाएगा। आप ये बताइए किसके तबलीग में असर होगा, कहां तबलीग में असर मिलेगा आपको, 2-2, 4 वाली बात है ना। अगर ये विलायत का बयान करने से पहले भाव ताव करने वाले की तबलीग में असर मिलेगा, या विलायत की राह में कुर्बानियां देने वाले की तबलीग में असर मिलेगा। आप मुझे बताइए ना विलायत कैसे बयान होती है, नहीं करना चाह रहा था मगर बहरहाल बात निकल गई है। अगर आपको विलायत बयान करनी है, कैसी विलायत चाहिए, अब यहां पर कहा तो नहीं जाता मगर अल्फाज वही होते, वो विलायत हो जो सिर्फ चांद पर हो, मुझ पर होगी तो मुझे अमल करना पड़ेगा ना। आगा अगर विलायत मुझ पर नाफिज होगी तो मुझे अमल करना पड़ेगा, इसलिए चांद पर विलायत बयान करें, सितारों पर विलायत को बयान करें, सूरज पर विलायत को बयान करें, दीवार पर विलायत को बयान करें, हजर पर विलायत को बयान करें, शजर पर विलायत को बयान करें, क्या इस विलायत को बयान करने का मकसद समझते हैं? आपको कितनी कुर्बानी देनी होगी, क्या इतनी कुर्बानी दे सकते हैं, क्या नहीं जनाब इतनी कुर्बानी में मतलब समझ रहे हैं ना, कुर्बानी का बेनाम हदिया, इतनी कुर्बानी में तो ऐसी विलायत बयान नहीं हो सकती। फिर जाइए किसी और से जाकर सुनिए, अगर ये विलायत असर रखेगी या अबू जर वाली विलायत के शाम में अली के फजाइल पढ़ने पर पाबंदी है, मदीना से जिला वतन करके अबू जर को शाम भेज दिया गया है, कभी एक गली के कूचे पर खड़े काला रसूलुल्लाह अना मदीनतुल अली बाबूहा, कभी दूसरे कूचे में खड़े हैं काला रसूलुल्लाह या अली अंता मिन्नी बे मंजिलत हारूना में मूसा इल्ला अन्नहू ला नबी अबादी, कभी तीसरे कूचे में खड़े हैं कि अली इब्ने अबी तालिब के मकाम को रसूल ने ये बताया, कभी चौथे कूचे में खड़े, कभी लोगों को जमा करके, कभी बच्चों को जमा करके, कहा कि ये तुमने किस मुसीबत को मेरे सरमन दिया है, कहा वापस भेजो। अब जब अबू जर वापस गए हैं तो रानों का गोश झड़ चुका था, अगर इस विलायत में असर होगा, शेख ज़कज़की की विलायत में असर होगा, या इस हकीर की बयान करदा विलायत में असर होगा, यकीनन जिसने विलायत की राह में जितनी ज्यादा कुर्बानियां दी हैं उसने विलायत को उतने दिल से कबूल किया है और उसने विलायत को बयान करने का हक अदा किया है। यकीन जानिए मेरे नाम अमाल में अगर किसी एक का नाम आ जाए ना कि इसको मैं दायरा विलायत में लाया हूं, चले छोड़ दे किसी को भी, अगर मैं अपने लिए खुद देख लू ना अपने नाम अमाल में, ख्वाब में भी, ख्वाब में भी कि ये अहले बैत का शिया है, यकीन जानिए वो दिन मेरे लिए ईद का होगा। वो शख्स जो करोड़ लोगों को अहले बैत अथहार अलैहिस्सलाम की विलायत से रूशनास करा रहा है, कौन सी करबला को किस अंदाज से बयान करता है, कि लोग सिर्फ उठकर नहीं जाते, लोग करबला से दरसे करामत लेके अपने जमाने के इमाम के लिए राह हमवार करते हुए नजर आते हैं। मिलके सलावत पढ़े मोहम्मद व आले मोहम्मद पर। मगर नहीं है क्या जगह पर ज़ियारत का ये जुमला मत पढ़ा करें, अना हर्बुल लेमन हारबकुम व सिल्मुल लेमन सालमकुम व अदुवुल लेमन आदाकुम व मुहिब्बुल लेमन अहब्बकुम इला यौमिल क़ियामा। क्या मकसद है इला यौमिल क़ियामा का? इमाम हुसैन से खिताब कर रहा हूं, अना हर्बुल लेमन हारबकुम, मेरी जंग उससे है जिसकी जंग आपसे है। सिल्मुल लेमन सालमकुम, मैं उससे जुड़ा हूं जिससे जो आपसे जुड़ा है। अदुवुल लेमन आदाकुम, मैं उससे दुश्मनी रखता हूं जो आपसे दुश्मनी रखता है। रखता था नहीं, था की बात नहीं हो रही, है की बात हो रही है। तलाश करना पड़ेगा कि कौन है जो जुड़ा हुआ है, कौन है जो दुश्मन है, फिर उससे जुड़ना पड़ेगा जो जुड़ा हुआ है, उससे दूर जाना पड़ेगा जो दुश्मन है। इला यौमिल कियामा, अगर करबला तो 61 हिजरी का वाक्य नहीं, इला यौमिल कियामा, इला यौमिल कियामा यानी क्या? इमाम हुसैन अलैहिस्सलाम की खुतबात में देखिए, आ रहा हूं अपनी मंजिल की तरफ, क्योंकि इमाम हुसैन के जरिए हमें इमाम जमान तक पहुंचना है। यह बेहतरीन वसीला है मुझे और आपको इमाम जमान अलैहिस्सलाम तक पहुंचाने का। इस फर्श अज़ा पर आने के बाद मेरे और आपके दिल नर्म होते हैं। दिल की नरमी का मतलब आंखों से आंसू आना। उस मौके पर अगर अपने जमाने की हुज्जत की तरफ इंसान तवज्जो करे तो जो जो नेमतें उसको मयसर हो सकती हैं उसका उसको गुमान भी नहीं है। कल मैंने कहा था ना कि आप तलब करें मसाइब के वक्त इमाम जमान से कि मौला इसकी जबानी क्यों सुनूं। कब वो मौका आएगा कि जब आपकी जबानी आपके जद के फजाइल सुनूं? ये तड़प तो पैदा होना होगा दिल के अंदर, ये तड़प तो पैदा हो, ये प्यास तो लगे। एक साहब वाकया बयान कर रहे थे कि मैं करबला गया, नजर की थी कि जैसे ही करबला जाऊंगा ज़ियारत आशूरा मुकम्मल करूंगा 100 सलाम और 100 लान के साथ, तकरीबन 1.5 से 2 घंटे लगते हैं। पहुंचे इमाम हुसैन अलैहिस्सलाम के हरम का, ज़ियारत आशूरा शुरू की, अभी इब्तदाई मरहले में ही था कि प्यास का शदीद गलबा हुआ। उस शदीद गलबे के आलम में ये सोचा कि ज़ियारत मुकम्मल हो जाए उसके बाद जाऊंगा। तवज्जो रखिएगा, कहा कि अभी चंद ही लम्हे गुजरे थे, कोई शख्स आया, आकर पानी की बोतल सामने रख के चला गया। मांगा नहीं था, मांगा नहीं था अभी मौला से, सवाल नहीं किया था मौला से, दिल के अंदर तमन्ना जागी थी पानी की, उसी वक्त हुसैन ने पूरी कर दी। अगर दिल में फर्जंदे हुसैन की तमन्ना जागती तो क्या मौला पूरा नहीं करते? मौला के इख्तियार में नहीं है ना, उज़ु बिल्ला, क्या इख्तियार में? इला यौमिल क़ियामा पर तवज्जो दें। इला यौमिल क़ियामा यानी यह मामला कयामत तक जाएगा। कयामत तक मुझे आप ही का साथ देना है, कयामत तक मुझे आप ही की दुश्मनों से बरात करनी है। मैं अक्सर ये कहा करता हूं, ये तबर्रा और तवल्ला जिसको इंतहाई मुतनाज़े बना दिया गया है, हर एक शख्स अपने एतबार से करता चला आ रहा है। अगर इबादत है, इबादत का सलीका वही बताएगा जो एक्सपर्ट होगा, कैसे करना है वो बताएगा, कहाँ करना है वो बताएगा, कब करना है वो बताएगा, क्या अंदाज हो वो बताएगा। ये तबर्रा और तवल्ला दूसरों को जलाने के लिए नहीं है, ये तबर्रा और तवल्ला दूसरों को जलने से बचाने के लिए है। जब आप हकीकी माना में करेंगे ना तो लोग दुश्मनाने दीने खुदा से दूर होंगे, तो खुद ब खुद आतिश जहन्नम से बचकर हुसैन इब्ने अली अलैहिस्सलाम के दामन की तरफ आएंगे। इसको जलाने के लिए अंजाम नहीं दिया जाता। अगर किसी का कोई भी इबादत करते हुए कस्त गैर खुदा हो, वह इबादत फासिद है। मतलब मैं आपके सामने वजू करूं और मेरा कस्त यह हो कि आपको सिखा रहा हूं, या ठंडक हासिल करने के लिए वजू कर रहा हूं, या बच्चों को पढ़ाने के लिए वजू कर रहा हूं, नमाज का वक्त आ जाता है, मैं उस वजू से नमाज नहीं पढ़ सकता। क्यों? क्योंकि यह वजू तो मैंने आपको दिखाने के लिए किया है ना, वजू इबादत है, इसको मैंने आपको दिखाने के लिए कर लिया, इसमें कुर्बत शर्त है। तवज्जो है आपकी, आपके फुरूए दीन में तवल्ला और तबर्रा इबादत है। اس کو صرف اللہ کی خوشنودی کے لیے انجام دینا ہے. اس کے قواعد خداوند متعال رسول اللہ ائمہ معصومین نے آپ کو بتائے ہیں. اس کا طریقہ کار جو آپ کے پاس آیا ہے اسی طرح انجام دینا ہے. دل بے خواہ مسئلہ نہیں ہے, جیسے دل چاہا کر لیا. اپنی مرضی کرنے والا سب ہو سکتا ہے, ان کا شیعہ نہیں ہوتا. ان کا شیعہ اپنی مرضی کو ان کے قدموں میں لا کر ڈالتا ہے کہ مولا آپ بتائیں کیا کروں, ویسے ہی کروں گا. آپ بتائیے کیا کروں, ویسے ہی کروں گا. اور پھر اس پیچیدہ دور میں کہ جہاں شبہات کی ایک یلغار ہے, سب کو سب سمجھ میں آ جائے, ماں کے قدموں کے نیچے جنت سمجھ میں آ جائے. کل وضاحت دی تھی, حسین کے روزے جنت ہے سمجھ میں نہ آئے, یہ سمجھ میں آ جائے کہ عالم کے چہرے کو دیکھنا, بلکہ اس سے اور نیچے آئے, ماں باپ کے چہرے کو دیکھنا عبادت ہے, یہ سمجھ میں نہ آئے کہ علی کے چہرے کو دیکھنا عبادت ہے, یہ سمجھ میں نہ آئے کہ علی کا ذکر کرنا عبادت ہے. اگر جب اتنے شبہات وارد ہوں, اس وقت مجھے اور آپ کو کس طریقے سے میدان عمل میں کام کرنا ہے. انہی میں سے ایک شبہ ولایت کے حوالے سے کہ یہ جو شیعہ حضرات آتے ہیں آ کر ممبر پر بیٹھ کر بڑی شد و مد کے ساتھ امیر المومنین, یہ تو امیر المومنین میں کہہ رہا ہوں, علی ابن ابی طالب کی ولایت کو بیان کرتے ہیں اور زمین آسمان کی قلابے میں لاتے ہیں, خیبر کو بیان کریں گے اس میں مبالغہ, خندق کو بیان کریں گے اس میں مبالغہ. یہ آتے ہیں نا تانے آپ کے پاس, آپ سنتے رہتے ہوں گے نا اپنے کالجز میں, یونیورسٹیز میں, آفیسز میں, مختلف جگہوں پر یہ اعتراضات آپ کے سامنے آتے رہتے ہیں نا کہ جہاں ممبر پر بیٹھنے والا ان کا زمین و آسمان کی کلامیں بناتا ہے. اور ایک صاحب کو میں نے دیکھا کہ لال رومال سر پر ڈالے ہوئے نہ معلوم کس کھنڈر کے سامنے کھڑے ہوئے دروازے کو بالے سے ناپ رہے تھے کہ جناب دیکھیں میں اس وقت قلعہ خیبر پہ کھڑا ہوں, یہ در خیبر ہے, یہ اس کا حجم ہے, یہ اس کی لمبائی ہے, یہ اس کی چوڑائی ہے, یہ اس کا وزن ہے. چار پانچ بالے سے زیادہ کا در نہیں دکھا رہے تھے وہ. دل بڑا جلا, لیکن جب میں کمنٹس میں گیا اور میں نے ایک مومن کا کمنٹ پڑھا, اس میں لکھا ہوا تھا کہ جناب اگر یہ در خیبر تھا ہم نے مان لیا تو ان کے بارے میں کیا کہیں گے جن سے یہ بھی نہیں اکھاڑا جا رہا تھا. اتنے شبہات آ رہے ہیں, بعض دفعہ آگے ایسے جوابات دینے پڑتے ہیں. بعض جگہ جہاں پر ضرورت اس کی ہو, اس کی عقل اس مقام پر تک پہنچ رہی ہو, تو اب ایسے ہی جواب سے معاملہ بنے گا. لیکن بعض جگہ آپ کو عقلی طور پر, علمی طور پر دلیل دینی ہوگی. کہا علی ابن ابی طالب اتنے شجاع تھے, بازوؤں میں طاقت تھی, تلوار گھر میں موجود تھی, فاتح خیبر وہ, فاتح خندق وہ, عمرو بن عبدوت کا سر اتارنے والے وہ, مرحب کو پچھاڑنے والے وہ, اندر کو دو ٹکڑے کرنے والے وہ, دشمن سامنے آ کر آدھا پہلے ہی مر جاتا تھا کہ علی کے مقابلے پر جا رہا ہوں. دیکھیں کیسے سکرا کبرا جوڑ کر اس کو ہم کہتے ہیں منطقی اعتبار سے, کیسے بات کو درست کر کے پیش کیا جا رہا ہے کہ دوسرا انسان سنے کہ بات تو صحیح ہے, بات تو سچی ہے. یہ ہوتا ہے شبہ جو حق سے شبہات رکھنے والا ہوتا ہے, شبہات رکھتا ہے, ہوتا نہیں ہے, ایک عام ذہن کو مشوش کر دیتا ہے. کہا یہ جو کہتے ہیں کہ ولایت اتنی لازمی ہے, امامت اتنی لازمی ہے, رسول نے یہ اہتمام کیا, ذوالعشیرہ میں پشت پر ہاتھ رکھ کر کہا, تبوک کے موقع پر یہ کہا, غدیر کے موقع پر یہ کہا, لوگوں سے بیعت کروائی, لوگوں کو ٹھہروایا. کہا اگر اتنی ہی ضروری ہوتی تو علی کی شجاعت چلی تھوڑی گئی تھی, تلوار اٹھاتے اپنا حق لے لیتے. جس پر دین کا انحصار تھا اس موقع پر اپنا حق لینا بنتا تھا نا. بہترین جواب دیا آیت اللہ العظمیٰ خامنائی نے, فرماتے ہیں کہ امیر المومنین کی قضاوت کے اندر آپ کو اس کا بہترین جواب مل جائے گا. علی کی قضاوت, علی کے فیصلوں میں ایک واقعہ ہے کہ دو عورتوں نے دعویٰ کیا یہ بچہ ہمارا ہے. خامنائی نے 250 سالہ انسان میں اس کو بہترین انداز سے استدلال کیا ہے, کیونکہ جب شبہ سامنے آتا ہے نا تو عالم کا کام ہے کہ اس شبہ کو رد کرے. کہا مولا علی کے فیصلوں میں ایک واقعہ ہے کہ دو مائیں آئیں, آ کر کہنے لگی کہ یہ بچہ جو ہے وہ میرا ہے. دونوں یہ دعویٰ کر رہی تھیں. مولا علی علیہ السلام نے نصیحت کی نہیں مانی, مولا علی علیہ السلام نے قضاوت کی شرائط کے مطابق تمام امور انجام دیے نہیں مانے. آخر میں مولا علی نے کہا کمبر تلوار لے کر آؤ. کہا مولا کیوں؟ کہا اس کے دو ٹکڑے کرنے ہیں, ایک ٹکڑا اس کو دے دو, ایک ٹکڑا اس کو دے دو. تو جو حقیقی ماں تھی نا وہ یہ کہہ کر پیچھے ہٹی, یا امیر المومنین بچہ مجھے نہیں چاہیے, جس کے پاس بھی رہے زندہ رہے. اب سمجھ میں آیا علی نے تلوار کیوں نہیں اٹھائی تھی؟ اگر تلوار اٹھاتے تو نوخیز اسلام ذبح ہو جاتا. علی نے کہا جس کے پاس بھی رہے, اسلام تو باقی رہے. ارے باقی رہے گا تو ہمارے فرزند کے پاس پھر آ جائے گا, اور اگر رسول کی زحمت ضائع ہو گئی تو یہ علی کو برداشت نہیں ہے, کیونکہ علی اسلام کا حقیقی محافظ ہے. صلوات پڑھیں مل کے محمد و آل محمد. باقی رہے گا یعنی باقی رہے گا تو واپس آ جائے گا. جدوجہد کریں گے, کوشش کریں گے, کی جمل کی سفین کی نہروان. اس کے بعد پھر ایک جنگ کی تیاری کر رہے تھے, شہادت ہو گئی. امام حسن نے اس کام کو وہیں سے بڑھایا, نقیلہ پر پڑاؤ ڈالا, تفصیلات آپ کے سامنے بیان کر چکا ہوں. سازش ہوئی, صلح کی گئی. صلح یعنی کیا آغا؟ صلح کے معنی کیا ہیں؟ کربلا کا استمرار بیان کر رہا ہوں میں. کیا ہوا تھا صلح میں؟ وہاں سے پہلے ایک برگ ایک کاغذ کے اوپر دستخط کر کے بھیج دیا گیا اور پروپیگنڈا کر دیا گیا کہ حسن ابن علی نے صلح کر لی ہے. ان کے ذہن میں کیا تھا کہ حسن ابن علی کبھی صلح نہیں کریں گے. یہاں پہ سیاسی حالات کیا بنا دیے تھے؟ نامساعد. کہا کہ اب ان حالات میں کبھی صلح نہیں کریں گے. جو ان ناقص عقلوں میں آ جائے وہ امام نہیں ہوتا. امام کا کام ہی یہ ہوتا ہے اپنے میدان میں لا کر حق کی تبیین کرنا. امام حضرت نے کہا تم نے میرے لیے جنگ کا میدان سجایا ہے. کیا کہا تھا کہ صلح نہیں کریں گے جنگ کریں گے, اپنے خاص شیعوں کے ساتھ جو انتہائی قلیل تعداد میں ہیں, امام حسین کے ساتھ, جناب عباس کے ساتھ, دیگر انصار و اقربا کے ساتھ آئیں گے, سب کو قتل کر دیا جائے گا. اب آگے میدان بالکل صاف ہے. اگر وہ جنگ امام حسن, اب فرض کیجئے اگر وہ جنگ امام حسن کر لیتے, بھلا یہ ممکن تھا کہ جنگ میں امام حسن شہید ہو, امام حسین علیہ السلام ان کے ہم رکاب نہ ہو؟ دیکھیں کربلا میں امام سجاد کو مشیت الہی کے تحت جنگ کی اجازت نہیں ملی. اب وہاں آپ اس سنہری کو سوچیں, اگر امام حسن مشتبہ جنگ کرتے, ساتھ میں سب کے سب انتہائی قلیل تعداد تھی نا, یعنی وہ 72 والی تعداد بھی نہیں تھی, سب مارے جاتے, کربلا تک نوبت ہی نہیں آتی, پھر گراؤنڈ بالکل خالی ہوتا, کسی قسم کی مخالفت کا سامنا نہ ہوتا. آئمہ نے جو تحریک چلائی ہے, کہا کہ چاہے ہم دعا کریں, چاہے مناجات کریں, چاہے فقہی مسائل بیان کریں, چاہے علم عقائد کے مسئلے بیان کریں, یاد رکھنا تم باطل حکمرانوں کو چین سے نہیں بیٹھنے دیں گے. اور یہ کام کیا آئمہ نے, بیان فقہی مسائل کر رہے ہیں. صحابی آ رہا ہے امام کاظم کے پاس, صفوان جمال, مولا اونٹ کرائے پر مانگے ہیں, یہ جو آپ اسرائیلی پروڈکٹس کا بائیکاٹ کرتے ہیں نا, جو فقہا کے فتاوی ہیں, اس مثال کو علماء نے نقل کیا ہے اس جگہ پر. محارب حالت جنگ میں کہا کہ مولا اونٹ کرائے پہ دینے ہیں, امام نے کہا مت دو. کہا مولا اس سے کیا ہوگا, اس کو حج کے لیے دے رہا ہوں, شکار کے لیے تھوڑی دے رہا ہوں. امام نے کہا جب تک, لیکن باطل کے معاملے میں معصومین علیہ السلام کتنے حساس ہیں, کتنے حساس ہیں. کہا جب تک وہ واپس نہیں آئے گا تم اس کی زندگی کی دعا کرو گے؟ کہا مولا اپنے اونٹوں کی وجہ سے کرنا پڑے گا. کہا اتنی دیر کے لیے بھی اگر کوئی دشمن دین خدا سے اپنا تعلق استوار کرے, فلیس منا یا وہوا منہم, وہ ان میں سے ہے اور ہم میں سے نہیں ہے. انہوں نے جا کر سارے اونٹ بھیج دیا. توجہ کیا آپ نے؟ اب مجھے آپ کو معیار دیکھنا ہوگا معصومین علیہ السلام کا کیا ہے. یہ جو ہم مکتب تشیعوں میں تولی اور تبرعی, جس کو تولا اور تبرع کہا جاتا ہے,
हम अंजाम देते हैं, आगा कैसे अंजाम देते हैं? बहुत ज़रूरी रुकन है, बहुत ज़रूरी है, समझिए इसको, लेकिन मुकम्मल समझिए, ना मुकम्मल ना समझिए। इबादत है, इबादत है, इबादत को इबादत के तरीके से अंजाम देना एक मसला। दूसरा मसला यह है कि इबादत में जो अपनी मर्जी चलाए वो अल्लाह का बंदा नहीं होता, उसको अहदीस कुदसिया में रिवायात में इबलीस से ताबीर किया गया है। इबादत अंजाम भी देनी है, ज़रूर भी ज़रूर देनी है, उनके बताए हुए तरीके के मुताबिक देनी है। सुभान अल्लाह। अच्छा अब कैसे देनी है आगा? मैं अल्लाह के दुश्मनों से बेजार, इबादत है? मैं रसूल अल्लाह के दुश्मनों से बेजार, इबादत है? मैं जनाब जहरा के दुश्मनों से बेजार हूँ, इबादत है? मैं इमाम हसन के दुश्मनों से बेजार हूँ, इबादत है? चलते रहिए, मैं हुसैन इब्न अली के दुश्मनों से बेजार हूँ, तबर्रा यही तो है बेजारी। मैं अल्लाह के दुश्मनों से बेजार हूँ, इबादत हो? मैं रसूल अल्लाह के दुश्मनों से बेजार हूँ, इबादत हो? मैं फातिमा जहरा सलामुल्लाह अलैहा के दुश्मनों से बेजार हूँ, इबादत हो? इमाम हसन इमाम हुसैन के दुश्मनों से बेजार हूँ, इबादत हो? इमाम सज्जाद इमाम बाकर के दुश्मनों से बेजार हूँ, इबादत हो? इमाम जाफर इमाम सादिक इमाम काजिम के दुश्मनों से बेजार हूँ, इबादत हो? इमाम रजा के दुश्मन से तबर्रा करूँ, इबादत हो? इमाम तकी के दुश्मन से तबर्रा करूँ, इबादत हो? इमाम नकी के दुश्मन से तबर्रा करूँ, इबादत हो? इमाम अस्करी के दुश्मन पर लान भेजूँ, इबादत हो? लेकिन जैसे ही इमाम जमान का दुश्मन नजर आए मैं कहूँ ये इबादत नहीं सियासत है। इसका मकसद है कि सियासत तुम कर रहे हो। अगर दुश्मनाने आइम्मा मलहूज़े खातिर होते तो इब्तिदा ता इंतहा हर इमाम के दुश्मन से बरात करते हुए दिखाई देते, हर इमाम के दुश्मन से बरात करते हुए दिखाई देते। ये तफकीक क्यों है, ये फर्क क्यों है? यानी इमाम जमाना तक आते आते मेरा मफहूम बदल गया, अब मुझे नजर नहीं आ रहा कौन दुश्मन है, अब मुझे समझ में नहीं आ रहा इमाम जमाना का दुश्मन कौन है। गुज़श्ता आइम्मा का दुश्मन कौन था? झोंपड़ियों में रहने वाले, बकरियां चराने वाले, कौन था दुश्मन आगा? सलातीन थे ना, जो अपनी हुकूमत चाहते थे। इस दौर में अगर मुर्दाबाद कहा जाए तो सियासत, यानी आप मालूम हुआ कि आप तबर्रा को बेइनवाने तबर्रा नहीं ले पा रहे। अगर आप आखिर तक बिल्कुल उसी तरीके से आते हैं जैसे मासूमीन अलैहिस्सलाम ने सिखाया है तो फिर इसके असरात नजर आएंगे। करबला में अगर इमाम हुसैन अलैहिस्सलाम खुतबात देते हुए आप देखिए, बाद जगह इमाम ने फिरौन का तस्करा किया है और फिरौन को नस्बत दी है यजीद से, उसके तवागीद वाली हुकूमत से। खुतबा मीना में ये जो इतने अफराद जमोजोर किए गए ना, जमोजूर किए गए, फारसी में जमोजूर कहते हैं जमा करना, इमाम हुसैन अलैहिस्सलाम के साथ जो कुल 72 जा रहे हैं ना, ये 108 109 ये जानते हैं 108 109 क्यों हैं? इमाम हुसैन अलैहिस्सलाम सिर्फ फिरौन पर तबर्रा नहीं कर रहे थे, इमाम हुसैन अलैहिस्सलाम सिर्फ नमरूद के बारे में तकरीर नहीं कर रहे थे, इमाम हुसैन बता रहे थे कि मूसा के दौर में जो फिरौन कर रहा था ना, जिसके लिए कुरान ने कहा ए मूसा इज़हब इला फिरौन, अब मेरे जमाने में जिम्मेदारी मेरी है कि मैं अपने जमाने के फिरौन के चेहरे से जो इसने इस्लाम की नकाब डाली हुई खींच कर बताऊं कि कैसा निरा कुफर पल रहा है। अगर इमाम हुसैन अलैहिस्सलाम फिरौन हो नमरूद हो शद्दाद के किस्से सुना रहे हो तो यकीन करिए बहुत इमाम की फसाहत और चाशनी ऐसी थी कलाम में। आप जाकर खुतबा मीना में देखिए इमाम अलैहिस्सलाम का तर्ज तकल्लुम, तर्ज गुफ्तगु, इमाम ने क्या कहा, लोग जमा कर रहे हैं, अब जमा करने का अंदाज आप देखिए, ये होता है हक का रहनुमा। मन कान अफीना बाज़िलन मुहजतहू मुवत्तिलन अला लिखा इल्ला फलियर हलमाना, हमारे साथ चलना चाहते हो आए लोग, यमन रसूल अल्लाह मत जाइए, ये अपना रसूल अल्लाह सीने के बोसे दिलवा दे दीजिए, ये अपना रसूल अल्लाह हाथ चुमवा दीजिए, बेटा बाद में दीजिएगा प्लीज मजलिस के बाद दीजिएगा, ये अपना रसूल अल्लाह हाथ चूमने दीजिए, ये अपना रसूल अल्लाह बोसा देने दीजिए, یہ اپنا رسول اللہ مت جائیے، یہ اپنا رسول اللہ خدمت کا موقع دیجئے۔ امام حسین علیہ الصلوۃ والسلام نے کہا من کان فی نبازل محجتہ، جو اپنا خون جگر دینا چاہتا ہے نا وہ آ کر محبت کا اظہار کرے، اس خون جگر دیے بغیر محبت کا اظہار نہیں ہو سکتا۔ جو اللہ سے لقا کی امید رکھتا ہو نا، جو اپنے آپ کو آمادہ کر لے اللہ سے ملنے کے لیے، وہ آ کر محبت کا دم بھرے۔ اب آپ کو سمجھ میں آیا کہ کل جو بریر کا تذکرہ آدھا رہ گیا تھا، بریر کیوں کوفہ چھوڑ کر امام حسین علیہ السلام کے پاس مکہ آئے؟ انتظار نہیں کیا کہ آقا وہاں پہنچے، بس آقا کا پتہ چل گیا، اس ڈائریکشن میں چلنا شروع کیا، آ گئے امام کے پاس اور راہ حسین میں شہید ہو گئے، آگئے امام کے پاس اور راہ حسین میں شہید ہو گئے۔ یہ کربلا والے آقا بہت عظیم استاد ہیں، ان کے درس کو اگر میں نے آپ نے لے لیا اور ان کی خدمت سے ہم نے کچھ کس کر لیا، یقین جانیے اگر ان کی خاک پا بھی ہمیں مل گئی نا تو ہمیں امامت کی بارگاہ میں وفاداری کا سلیقہ آ جائے گا۔ انہوں نے بتایا ہے جنازہ اپنے بیٹے عمر کو لے کر، اپنی زوجہ بحیرہ کو لے کر یا بحریہ کو لے کر پہنچے ہیں، سب نے راہ امامت میں قربانی دی ہے۔ جنادہ کے بیٹے کے سر کا معاملہ ہے جو آپ وہ سنتے ہیں، بہار کے اندر بھی اس کو بیان کیا گیا کہ بیٹے کا سر عمرو بن جنادہ 11 سال جن کی شہادت بیان کی تھی، سر کو ماں کی طرف پھینکا، جب ماں کی طرف سر کو شہید کے رکھا، ماں نے سر کو اٹھایا، اپنے رومال سے صاف کیا، سر اس زور سے قاتل کے اوپر مارا، یہ کہہ کر، یہ آپ جملہ سنتے ہیں لیکن کسی اور شہید کی نسبت سے سنتے ہیں، شاید وہاں بھی ہو، لیکن میں نے مقتل میں اور کتابوں میں شہدا کی یہی پڑھا ہے کہ یہ ان کی والدہ تھی۔ اب جو اس سر کو قاتل کے پاس پھینکا ہے انہوں نے تو اس کے جا کے سینے پہ لگا، وہ وہیں فنار ہوا، یہیں پر نہیں رکی، خیمے سے چوبے خیمہ کو لیا جو بیچ میں ستون ہوتا ہے، اس کو نکالا، اس نوکدار ستون کو لے کر دشمنان امام حسین پر حملہ کیا، کہنے لگی میں ضعیفہ ہوں، میں بڑھیا ہوں، مگر راہ حسین ابن علی میں تمہارے مقابلے پر ایک عورت کے اندر اتنی طاقت ہے کہ تمہیں فنار کر سکتی ہے۔ رجسوانی دیکھ رہے ہیں اب، امام حسین علیہ السلام نے ان کو واپس بھیج دیا کہ تم پر جہاد نہیں ہے، واپس جاؤ، بشارت دی ان کو۔ اب یہ لوگ جو امام حسین کے ساتھ تھے، چاہے وہ بریر ہوں، چاہے وہ زہیر ہوں، چاہے وہ حبیب ہوں، ان سب میں اگر شہداء کربلا کی وفاداری اور درس امامت و امامت شناسی و رب امام زمان کو دیکھنا ہے تو اس کے استاد آپ کو حضرت ابو الفضل العباس علمدار علیہ الصلوۃ والسلام ملیں گے۔ حق ہے مولا عباس کا کہ اس سے بلند آپ کے دل سے صلوات ایک نکلے۔ آغا درس امامت اگر سیکھنا ہے تو عباس سے بہترین دنیا میں استاد نہیں ملے گا۔ یہ وہ شخصیت ہیں جو آپ کو آج 1400 سال بعد بھی درس امامت دیں گے۔ اہل بیت اطہار علیہ السلام میں 4-5 شخصیات آپ اگر دیکھیں نا تو بڑی ممتاز ہیں۔ آغائے تہرانی یہ بیان کرتے ہیں کہ جناب عباس کے لیے یہ جملہ ان کی عصمت پر دلالت ہے جو امام حسین علیہ السلام نے کہا، آپ خدا انشاءاللہ آپ کو کربلا لے کر جائے خدا۔ ابھی ان ایام اعظم میں ایک بہت بڑا بینر حضرت عباس علمدار علیہ السلام کی زری میں داخل ہوتے ہوئے لگا ہوتا ہے، خدا وند مطال ہم سب کو مولا کی زیارت جلد از جلد کرائے انشاءاللہ، بار بار کرائے انشاءاللہ، اور حضرت عباس علمدار علیہ الصلوۃ والسلام کے وجود سے کچھ استفادہ کر لیں، کچھ وہاں سے رون لے لیں، کچھ اطاعت کا سلیقہ لے کر آئے انشاءاللہ۔ وہ بینر لگا ہوتا ہے اس پر لکھا ہوا ہے ارکب بنفسی انت یا اخی، اے بھائی آپ پر حسین قربان، آسان ترجمہ اس کا یہ، سن رہے ہیں آپ؟ حسین کون ہے جو کہہ رہے ہیں، جن کو دنیا کیا کہہ رہی، بے ابی و امی یا ابا عبداللہ، میرے ماں باپ مولا آپ پر قربان، میری روح، میری اولاد، میرا مال، میرا وجود آپ پر قربان ہے حسین ابن علی۔ وہ حسین ابن علی اپنے بھائی کو کیا کہہ رہے ہیں، بنفسی انت یا اخی، یہ جملہ معصوم کا ہے آغا، معصوم کے کلام میں نعوذ باللہ غلو نہیں ہوتا۔ اگر محبت کے لیے جملہ کہنا ہوتا تو حضرت عباس کے تین بھائی اور کربلا میں ہی شہید ہوئے ہیں. حضرت عباس کے اندر کون سا ایسا رمز تھا کہ معصوم کی یہ کلمات؟ اسی طریقے سے ایک اور ہستی ہمیں نظر آتی ہے، امام کاظم کی 17 بیٹیاں ہیں تقریباً، 17 میں سے آپ کو ایک کا نام تو یاد ہوگا، حضرت معصومہ قم. معصومہ لقب ہے، نام فاطمہ ہے. امام رضا علیہ السلام نے ان کو معصومہ کا لقب دیا ہے. اگر امام اگر کسی کو معصومہ کہے، آپ سمجھ پا رہے ہیں نا مقام کیا ہوگا؟ اس کے ساتھ ساتھ حضرت معصومہ کے لیے امام کاظم نے کیا کہا؟ کوئی گروہ آیا کچھ سوال لے کر امام کاظم علیہ السلام کے پاس، آنے کے بعد دق الباب کیا، غلام نے دروازہ کھولا، امام کاظم علیہ السلام کہیں سفر پر تھے، سوال امام کی خدمت میں پیش کرنا چاہتے تھے، لکھے ہوئے سوال تھے، امام کے گھر میں دے دی، کہا مولا ابھی نہیں ہے. پھر خادم آیا کہ ان کی دختر جواب دے رہی ہیں، رک جاؤ. حضرت معصومہ نے ان سوالوں کے نیچے جواب لکھ کر دے دیا. واپس جا رہے تھے، امام کاظم سے ملاقات ہوئی، امام سے کہا مولا آپ کے گھر گئے تھے، سوالات تھے، سوال یہ لکھے ہوئے تھے، نیچے جواب آپ کی دختر نے لکھ کر دیے ہیں، آیا یہ جوابات درست ہیں؟ امام علیہ الصلوۃ والسلام کے چہرے پر مسکراہٹ آئی، کہ لیں گے فداہا ابوہا، ان کا بابا ان پر قربان. تو یہ جو ولایت کے در سے انہوں نے کسب کیا، تیسری شخصیت مولا علی علیہ السلام کی جناب فاطمہ کے بعد آپ کو کس زوجہ کا نام ذہن میں آ رہا ہے؟ ام البنین کا آیا نا، ان کا بھی نام فاطمہ تھا اتفاقا، بنی کلاب کے رہنے والی تھی، فاطمہ کلابیہ پورا نام تھا، کنیت ام البنین تھی یعنی بیٹوں کی ماں. ازواج تو مولا علی کی اور بھی تھی، یماما مولا علی کی زوجہ، محمد حنفیہ کی ماں مولا علی کی زوجہ. یہ بعد از جناب زہرا فوراً ذہن میں ام البنین کیوں آتی ہیں؟ یہ کربلا کے شہدا میں بعد از حسین ابن علی فوراً ذہن میں عباس کیوں آتے ہیں؟ یہ امام کاظم کی دختران میں فوراً ذہن میں معصومہ کیوں آتی ہیں؟ آقا یہ وہ ہستیاں ہیں کہ انہوں نے اپنے آپ کو امامت پر، ولایت پر ایسا فنا کیا ہے کہ اب امامت و ولایت کے ساتھ ان کا نام صدا لیا جاتا رہے، امامت و ولایت کے ساتھ نام صدا لیا جاتا ہے. حضرت عباس علمدار علیہ السلام، ختم کیا میں نے اپنے رائز کو، آقا بہت زحمت دے دی آج. مولا علی کا معجزہ آپ نے سنا ہے نا، مولا علی کی واقعے کو آپ نے سنا ہے نا، پیر میں جب تیر لگا تھا، تیر نہیں نکال پا رہے تھے، کہا کہ جب ایک محبوب اپنے محبوب کی عبادت میں کھڑا ہو، ایک حبیب اپنے محبوب کی عبادت میں کھڑا ہو، ایک عاشق اپنے معشوق کی عبادت میں کھڑا ہو، اس نماز کے وقت پیر سے تیر نکال لینا پتہ نہیں چلے گا. سن رکھا ہے نا یہ واقعہ، مشہور واقعہ ہے مولا کا، تیر نکال لیا گیا نہیں پتہ چلا. ایک اور مثال دوں اس کی، کربلا میں شب عاشور شمر آیا، شمر نے آ کر جناب عباس سے خطاب کرنا چاہا، جناب عباس کو دیکھ کر کہتا ہے یا بنی اختنا، اے ہماری بہن کے بیٹوں، قبیلہ شمر کا اور جناب فاطمہ کلابیہ کا، بنی کلاب قبیلہ اور اس کا قبیلہ آپس میں ہمسائے تھے، اس نسبت سے کہنے لگا. مقتل یہ لکھتا ہے، توجہ کریے گا، مقتل یہ لکھتا ہے کہ حضرت عباس اور ان کے بھائی امام حسین علیہ السلام کی طرف رخ کیے بیٹھے تھے. ابھی اگر کوئی آنے والا پیچھے سے آپ کا نام لے، آپ کو کسی نسبت سے پکارے، آپ فوراً پلٹ کر دیکھیں گے نا، لیکن حضرت عباس علمدار اپنے معشوق کے دیدار میں ایسا تھے کہ حسین کے علاوہ عباس کو نہ کچھ سجھائی دے رہا تھا، نہ عباس علمدار کو کچھ دکھائی دے رہا تھا. اس نے آ کر کہا یا بنی اختنا، حضرت عباس نے اس کی طرف توجہ نہیں کی، حضرت عباس علمدار علیہ السلام کی سماعتیں اس کی طرف مبذول نہیں ہوئیں. پھر خود امام حسین نے کہا عجب ہو ان کان فاسقا، اے عباس اس کو جواب دیجئے چاہے کہ وہ فاسق ہے، پھر متوجہ ہوئے کہ کوئی مجھے پکار رہا ہے. یہ امامت کا دیدار تھا، یہ امامت کے سامنے بیٹھنے کا ادب تھا کہ جب محضر امام میں ہوں تو باقی تمام چیزوں سے آزاد ہو کر امام کے محضر میں، امام کے حضور میں بیٹھوں. شب عاشور گزری، روز عاشور آیا، پرچم تقسیم کیے گئے، میمنہ کا، میسرہ کا پرچم، امام حسین نے دیگر اصحاب کو دیا قلب لشکر کا پرچم جو سب سے بلند ہوتا ہے، وہ پرچم جناب عباس علمدار علیہ الصلوۃ والسلام کو دیا گیا. اس پرچم کا مطلب سمجھتے ہیں؟ ہاں، جب تک یہ پرچم بلند ہے، جب تک لشکر ڈٹا ہوا ہے، اس خاطر علمدار سب سے آخر میں جنگ پر جاتا ہے. سب سے آخر میں علمدار لشکر میں سب سے آخر میں جنگ پر جاتا ہے. عاشورے کا دن آ گیا، عمر سعد نے پہلا تیر چلایا، تیروں کی بارش ہونے لگی. حملہ اولا میں 50 کے قریب اصحاب امام حسین کے تیروں کی وجہ سے شہید ہو گئے. اس کے بعد تن بتن باری آئی، اصحاب گئے جنگ کی، کئیوں کو فنار کیا، بالآخر شہید ہوئے. انصار گئے کئیوں کو فنار کیا، بالآخر شہید ہوئے. کربلا کے واقعے کو اگر جب دیکھا جاتا ہے نا، تو واقعی انسان کی عقل حیران ہے. یہ سوائے توکل کے اور امامت کی راہ میں فداکاری کے جذبے کے آپ کوئی اور تجزیہ نہیں کر سکتے. کہاں 72 اور کہاں کم سے کم تعداد جو بیان کی گئی 30,000. صبح فجر سے لے کر عصر تک اس جنگ کو ادامہ دیا گیا ہے. سلام ہو اصحاب امام حسین پر. ایک ایک کر کے سب شہید ہو گئے. اب باری آئی بنی ہاشم کی. بنی ہاشم میں سب شہید ہو گئے. حضرت عباس اور امام حسین کے درمیان 2 بچوں کا فاصلہ ہے، ایک جناب علی اصغر اور ایک جناب عبداللہ ابن حسن. پھر امام حسین کی شہادت ہے. سب شہید ہو گئے. اب تک عباس علمدار علیہ الصلوۃ والسلام نے امام حسین علیہ الصلوۃ والسلام کے سامنے آ کر کسی قسم کا کوئی مشورہ نہیں دیا اس پورے راستے میں. لیکن جب سب شہید ہو گئے نا، اب عباس علمدار علیہ الصلوۃ والسلام سمجھ رہے کہ مجھے پرچم بردار کیوں بنایا گیا ہے. اگر پرچم بردار سب سے آخر میں جاتا ہے، سمجھ رہے ہیں نا. اب عباس علمدار کے قلب کے اندر اضطراب شروع ہوا، بھلا یہ ہو سکتا ہے میرا مولا میدان میں جائے اور میں موجود رہوں؟ بعض چیزوں کو آپ کو بین السطور حاصل کرنا ہوتا ہے، بٹوین دا لائنز آپ اس کو استخراج کرتے ہیں کہ کیا ہوا ہوگا. آئے جناب عباس علمدار علیہ السلام مولا کی خدمت میں، آ کر ایک جملہ کا، اس جملے نے جناب عباس کی کیفیت کو بیان کیا ہے. کہا آقا مولا قد ذاق صدری، میری سانس گھٹ رہی ہے مولا. میں آسان کر دوں، میری سانسیں رک رہی ہیں. اگر کچھ دیر اور لگی اور میدان میں نہیں گیا نا، میرا دل یہی پھٹ جائے گا. اب مجھے آپ کی تنہائی نہیں دیکھی جا رہی. کہا جاتا ہے امام حسین نے کہا عباس تمہیں کیسے بھیجوں، تم تو میرے لشکر کے علمدار ہو. پھر مقتل نے لکھا نظارہ یمیناً و شمالا، ایک مرتبہ دائیں جانب دیکھا، ایک مرتبہ بائیں جانب دیکھا. یہ دائیں بائیں دیکھنا بتا رہا ہے، زبان سے نہیں کہہ رہے، دائیں بائیں دیکھنا بتا رہے. مولا وہ لشکر کہاں ہے جس کا میں علمدار ہوں؟ امام حسین علیہ السلام نے ظاہراً کوئی جواب نہیں دیا. اب عباس علمدار آئے جناب زینب کے خیمے میں. اللہ اکبر. بس یہ جملات یاد رکھیے گا، جب جب ان دنوں میں یہ جملہ یاد آئے تو 2 آنسو بہا لیجیے گا. حق ہے آغا ابن ایام کا کہ اب آپ پانی دیکھ کر روئیں. اب آپ کے سامنے مصائب پڑھنے کی ضرورت نہیں ہے. اگر آداب مجلس نہ ہوتے تو مصائب پڑھنے کی ضرورت. اب آپ پانی دیکھ کر روئیں. اب آپ اپنی بہنوں کے سر پر چادر کو دیکھ کر روئیں. اب آپ مصلی عبادت پر آئیں، اپنی 2 رکعت نماز کو حسین کے صدقے میں دیکھ کر روئیں. اب مصائب پڑھنے کی ضرورت نہیں ہے. اب تو آپ ایک مومن دوسرے مومن کو دیکھے اس کو کربلا یاد آ جانی چاہیے. ایک مومن دوسرے مومن کو دیکھے اس کو کربلا یاد آ جائے. اب میں اور آپ ایک دوسرے کو دیکھ کر ویسے ہی ایام عظام یہ عادت ہونی چاہیے کہ تعزیت امام حسین کی پیش کی جائے. لیکن اب کلام اس کے بغیر نہ ہو، میں آپ کو مولا کی تعزیت پیش کرتا ہوں. منائے عاشورہ کو محسوس کریں آغا، یہ غم و اندو جو معصومین علیہ السلام کی طرف سے، اس کو محسوس کریں. بس عباس علمدار علیہ السلام آئے جناب زینب کے خیمے میں، بی بی زینب نے عباس کو دیکھا, صبح سے سب آ رہے تھے نا, عجب جملات ہیں, کہنے لگی عباس جانے کے لیے آئے ہو, زینب تمہیں روکے گی نہیں, مجھے معلوم ہے کہ اب تم جس کیفیت میں ہو تمہارا حسین کی راہ میں جانا ناگزیر ہو چکا ہے, زینب روکے گی نہیں, مگر عباس سنتے جاؤ, جب میرے بابا کی شہادت کی شب آئی تھی نا, میرے بابا نے مجھے اپنے پاس بلایا, پاس بلانے کے بعد مجھے آگے کے کچھ احوال بتائے, مجھے بتایا کہ زینب حق کے دفاع کے لیے تیرے بازوؤں میں رسن بندے گی, زینب حق کے دفاع کے لیے تیرے سر سے چادر چھلے گی, کیونکہ امام وقت کا قول تھا, مجھے یقین تھا یہ ہوگا, مگر میں یہ سوچا کرتی تھی, ارے جس کا عباس جیسا بھائی ہو مجال ہے کسی کی کہ اس بہن کے بازوؤں میں رسن بندے, مجال ہے کسی کی کہ اس بہن کے پاس وہ میں رسل بات, عباس جاؤ مجھے یقین ہو گیا وہ دن دور نہیں کہ اب زینب کے رسن باندھی جائے گی, زینب کے سر سے چادر چھینی جائے گی, زینب کو بازاروں میں پھرایا جائے گا, ابھی یہ مکالمہ جاری ہی تھا, چھوٹے چھوٹے بچے عباس کے گرد حلقہ ڈال کر کھڑے ہو گئے, الاتش الاتش, امام حسین کی دختر کو دیکھا اپنی آغوش میں لیا, چچا نے کہا مشکیزہ لے کر آؤ, بچی چھوٹا سا مشکیزہ لائی, سفارشی بنا کر حسین کی خدمت میں لے کر گئے, امام حسین علیہ السلام کی خدمت میں وسیلہ بنا کر آ رہے ہیں, عباس علمدار علیہ الصلوۃ والسلام کو دیکھا, ایک مرتبہ گود میں بچی کو دیکھا, اس کے ہاتھ میں مشکیزے کو دیکھا, سمجھ گئے, بیان کرنے والے بیان کرتے ہیں, کہنے لگے اے میری دختر آج اپنے چچا کا چہرہ غور سے دیکھ لے, کل سے جب جب پانی مانگے گی سوائے تماچوں کے کچھ حاصل نہیں, اجرکم اللہ, خدا آپ کے ان آنسوؤں کو اپنی بارگاہ میں قبول فرمائے, امام صادق نے دعا دی ہے, میں روایت مکمل کر لوں, مشکیزے کو تھاما, علم کو اٹھایا, میدان کارزار کی طرف چلے, 4000 کا لشکر تھا جو فرات کو گھیرے ہوئے تھا, پہرا لگا ہوا تھا, 4000 کا لشکر, حضرت عباس نے نیزے کا استعمال کر کے لشکر کو چھانٹنا شروع کیا, ترائی میں اترے, گھوڑے کو بھی ترائی میں اتارا, مشکیزہ بھرا, مقتل لکھتا ہے, عباس علمدار نے چلو میں پانی کو اٹھایا, اٹھانے کے بعد پانی پر ایک نظر کی, مقتل کی عبارت ہے, ذکر اتش الحسین, حسین ابن علی کی پیاس یاد آ گئی, ہاتھ سے پانی چھوٹ گیا, ارباب مقتل لکھتے ہیں مولا نے پانی پینے کے لیے اٹھایا تھا, میں اس کو کہا کرتا ہوں عباس نے مولا سے وفاداری کو اس طرح انجام دیا, اپنے ہاتھ میں پانی کو اٹھایا, واپس نہر القمہ کے سپرد کیا, اے نہر القمہ تیری یہ عاقب, میرا آقا حسین پیاسا ہو تو بہتی رہے, بھر لیا مشکیزہ, جس راستے سے آئے تھے شہید بتاری کہتے اس راستے سے واپس نہیں گئے, باغ سے واپس جا رہے ہیں, نخلستان سے واپس جا رہے, کیوں, کیونکہ احتمال ہے کہ وہاں فوجیں کم ہو, یہاں 4000 کا دستہ کھڑا ہے نا, اب اس راستے سے جاؤں گا کہ مشکیزہ صحیح و سالم پہنچ جائے, پھر کہوں گا خدا آپ کو کربلا لے کر جائے, بین الحرمین, اگر آپ کا رخ کف عباس کی طرف ہونا تو پش پر مقیم ہے, کف عباس دوسری سمت میں ہے, نخلستان کے راستے سے جانا چاہا, کھجور کے درخت کے پیچھے سے ایک ملون چھپا ہوا کھڑا تھا, اس نے اپنے نیمچے سے حضرت عباس کے دست پر حملہ کیا, آپ کا دایاں بازو قلم ہوا, بازو قلم ہو کر گرا, آپ نے علم کو اپنے بائیں بازو سے تھام لیا, اب میدان کربلا کا منظر عجیب ہے, اگر رونے کے دن ہے نا تھوڑی روایت مکمل کر لینے دیجیے, خدا آپ کو اور حوصلہ عطا کرے, کسی غم میں نہ رلائے سوائے غم آل محمد کے, عباس علمدار نے بائیں ہاتھ میں علم کو تھاما, اب مقتل کا منظر عجیب ہے, امام حسین ایک بلند ٹیلے پر کھڑے ہیں, فضا در خیمہ پر کھڑی ہے, بیبیوں کی نگاہیں فضا پر, فضا کی نگاہیں حسین پر, حسین کی نگاہیں علم پر, علم لہراتا ہوا نظر آیا, حسین نے تکبیر بلند کی, فضا نے انہ للہ پڑھا, میرا دل یہ کہتا ہے کہ بیبیوں نے چادر سنبھال کے کہا ہوگا پروردگارا ان چادروں کی خیر, ایک بازو قلم ہوا, دوسرا بازو قلم ہوا, حضرت عباس نے مشکیزے کو دانتوں میں تھاما, علم ٹھنڈا ہوا. اب جب تک بازو سلامت تھے نا عباس کے, کوئی قریب آنے کی ضرورت نہیں کرتا تھا. جب تک ایک بازو بھی سلامت تھا کوئی قریب نہیں آ سکتا تھا. مگر جب بازو کٹ کر گر گئے, اب ضرورتیں بڑھی اور آنے لگے. کوئی لہرا کر گرز مارتا ہے, کوئی لہرا کر نیزہ مارتا ہے, کوئی دور سے تیر چلاتا ہے. عباس کی رفتار میں فرق نہیں آ رہا. ایک مرتبہ پسر سعد نے حکم دیا, اے ہرملا تیر چلا, مشکیزے کا نشانہ لے. عباس کی جان مجھے معلوم ہے کہاں ہے, مشکیزے کا نشانہ لے. ہرملا نے تیر کو کمان میں جوڑا, اب جو تیر رہا کیا, مولا عباس نے بدن کو جنبش دی, تیر سینے میں پیوست ہوا, دوسرا تیر جوڑا آنکھ میں پیوست ہوا, اب جو تیسرا تیر چلا مشکیزہ چھٹ گیا, پانی بہ گیا. اب تک خون بہ رہا تھا, پیاس کا غلبہ تھا, رفتار میں فرق نہ آیا. مگر جیسے ہی مشکیزہ چھٹا, عباس علمدار نے سواری کو روک لیا. سنبھالیے اس کو, عباس علمدار نے سواری کو روک لیا. صدا دی خیمے میں, یا آقی ادرک اخاک, اے میرے آقا بھائی کی مدد کو پہنچیے. اب یہ صدا کا سننا تھا. مولا نے کمر پر ہاتھ رکھا, الان ان کا سر ظاہری. حسین کی کمر ٹوٹ گئی, ٹھوکرے کھاتے ہوئے عباس کے سرانے پہنچے. بس دو جملے, عباس کے سر کو بڑے پیار سے اٹھا کر اپنی آغوش میں رکھا, زخموں کو صاف کرنا شروع کیا. خوشبو حسین کو عباس نے محسوس کیا. کہنے لگے, مولا غلام آخری وقت بھی زحمت نہ دیتا, اگر بازو سلامت ہوتے میری آنکھوں کے لہو کو صاف کر دیجیے, آپ کی زیارت کرنا چاہتا ہوں. امام حسین نے آنکھوں کے لہو کو صاف کیا, آخری نگاہ عباس کی حسین کے چہرے پر پڑی, آنکھوں سے آنسو جاری ہوئے. کہا, بھیا کچھ دیر میں نانا کے ہوش سے بابا سیراب کریں گے. آنسو بتا رہے ہیں, آقا رونا اس بات کا نہیں, عباس کے بازو قلم ہو گئے. رونا اس بات کا نہیں, آنکھ میں تیر پہ بست ہوا. رونا اس بات کا ہے, جب میں گھوڑے سے گرا تو آپ آ گئے. جب آپ گریں گے کون ہوگا جو زخموں سے ریت صاف کرے, جو اس لہو کو. سیعلم الذین ظلموا ایام انقلب ینقلبون. علم خیموں کی طرف چلا, بچوں کے ہاتھ سے کوزے چھوٹ گئے, بیویوں نے قلم کے گرد حلقہ ڈالا. کبھی واہ باسا, کبھی واہ قلت ناصرہ, کبھی واہ حجابہ. ظلم ایام انقلب ینقلبون ماتم حسین.